क्या गारंटीड इस हालत में मौत आएगी कि फला तमूतुन्ना इल्ला वान्तुम मुस्लिमून? क्या गारंटी है फिर? आप तो कल 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 पे टाल रहे हैं, या ये सोच रहे हैं बस ये हालात सही हो तो फिर? अभी तो खुशी का मौका है ना, तो फिर मुझे ये कर लेने दो। जब ये खुशी ओवर हो जाएगी तो फिर मैं कुछ कर लूंगी, वो सही हो जाऊंगी। तो वो ईमेल हमें एक आई थी ना, कि कोई लड़की थी, उसने इसकी शादी थी और उसने बहुत मेकअप वगैरह बड़ा महंगा करवाया। तो रुखसती से पहले नमाज का टाइम हो गया, उसको वुजू करना था। तो उसकी अम्मी ने कहा कि अब तुम वुजू कैसे करोगी, तो रहने दो, क्योंकि तुम्हारा इतना महंगा मेकअप हुआ हुआ। तो उसने कहा कि नहीं। उसने वुजू वगैरह किया, नमाज अदा की, और उसके बाद कुछ देर बाद उसकी मौत वाकई हो गई। तो अब आप मुझे बताएं, अगर वो उस वक्त ये सोचती तो कोई बात नहीं, आज का मेकअप ना खराब हो, नमाज का क्या है, कजा पढ़ लूंगी। नमाज का क्या, नमाज जाती है तो जाए, नमाज से क्या फर्क पड़ता है, तौबा कर लूंगी। मुझे बताएं क्या वक्त मिलता उसको? इसी तरह बहुत सारे इंसिडेंट्स होते हैं, इंसान ये सोच रहा होता है कि मैं तौबा कर लूंगी, मैं अपने आप को सही कर लूंगी, बस आज ये कर लूं, लेकिन मौका नहीं आता, जिंदगी उसको टाइम नहीं देती और तौबा अधूरी रह जाती है, तौबा हो ही नहीं पाती। आप बताओ कितने घाटे में गया। तो जिसने ये अहद करना है ना कि मुझे मौत आनी चाहिए अल्लाह की फरमा बरदारी में, सिर्फ मैं अफोर्ड नहीं कर सकती कि मुझे उसकी नाफरमानी में मौत आए, आई कांट अफोर्ड दिस। क्या हम अफोर्ड कर सकते हैं कि हम अल्लाह के आगे खड़े हों तो उस वक्त हम उसके नाफरमान की हालत में खड़े हों, या मुस्लिम की हालत में खड़े होना चाहते हैं? अगर वाकई मुस्लिम की हालत में खड़े होना चाहते हैं तो सारी जिंदगी मुस्लिम बन के रहना पड़ेगा, फरमा बरदार बन के रहना पड़ेगा, वरना खुदा ना खास्ता नाफरमानी में मौत आ सकती है। तो उन्होंने अपने बच्चों को सुभान अल्लाह कितनी प्यारी नसीहत की कि देखो तुम्हें फरमा बरदारी में ही मौत आनी चाहिए। तो सारी जिंदगी की फरमा बरदारी का एक तरह से उनसे अहद करा रहे हैं कि फरमा बरदार ही रहना, क्योंकि वो रहेंगे तो फिर मौत आएगी। और इससे पता चलता है तमाम नबियों ने इस्लाम की तरफ ही बुलाया और उनकी यही आरजू रही है कि ये इसी पर उनकी औलादों की भी मौत आए। इसका मतलब है हर मोमिन की ये ख्वाहिश होनी चाहिए, हर एक बंदे की। और इस्लाम सिर्फ मजहब नहीं है कि एक मजहब है जो आपने अपने फॉर्म भरने लगे तो रिलीजन लिखा हो तो रिलीजन के खाने में आप इस्लाम लिख देंगे तो बस मुस्लिम हो गए। इस्लाम इज अ वे ऑफ लाइफ, इट्स अ वे ऑफ लाइफ, ये दीन है। तो क्या वाकई हम मुस्लिम हैं? ये वे ऑफ लाइफ हमने अपनाया हुआ? आप देखिए, सिर्फ इन्होंने ही नहीं, हर पैगंबर की ये ख्वाहिश थी। यूसुफ अलैहिस्सलाम के बारे में देखिए, आता है सूरह यूसुफ में आयत 101 में, फातिर अस्समावाति वल अर्द انت ولي في الدنيا والاخره توفني مسلما والحقني بالصالحين। اے آسمان و زمین کے پیدا کرنے والے، تو ولی ہے دنیا اور آخرت میں، مجھے موت دینا اسلام کی حالت میں اور مجھے صالحین کے ساتھ ملانا۔ دیکھیں، ان کی بھی یہ خواہش تھی۔ ہم کبھی اپنے لیے یہ دعا کرتے ہیں اس طرح کہ اللہ مجھے موت آئے تو مسلم کی حالت میں آئے، अल्लाह मुझे उठाना तो अपनी फरमा बरदारी की हालत में उठाना। और अपने बच्चों को भी यही नसीहत करते हैं, हर गिज ना मरना। देखिए इसमें कितनी ताकीद है, हर गिज ना तुम्हें मौत आए मगर मुस्लिम हो तुम। फिर देखिए, अम कुन तुम शुहदा, क्या तुम उस वक्त हाजिर थे? किसको कहा जा रहा? असल में एक दफा यहूदी आए थे आप सल्लल्लाहु अलैहि वसल्लम के पास और उन्होंने कहा था कि याकूब अलैहि सलाम ने तो हमें कहा है कि हम बस यहूदी ही रहें, उस इसी की नसीहत की है। तो यहाँ पे अल्लाह ताला ने फरमाया क्या तुम उस वक्त हाजिर थे या तुम उस वक्त मौजूद थे, तुम तो नहीं थे ना। किस वक्त? इज हादरा याकूब अल मौत, जब आ रही थी याकूब अलैहि सलाम को मौत। आ रही थी का मतलब क्या, यानी ये मौत के आसार शुरू हो गए थे, जो इसको कहते हैं ना कि मौत का वक्त करीब था, नजा का आलम कह सकते हैं, या उस वक्त मौत आने वाली थी। तो सुभान अल्लाह, उन्होंने अपने बेटों को बुलाया और क्या फरमा रहे हैं, इज कौल अली बनी ही, जब कहा उसने अपने बेटों से, मा ताबुदून मिन बादी, तुम किसकी इबादत करोगे मेरे बाद, यानी मेरे मरने के बाद, मेरे दुनिया से जाने के बाद तुम किसकी इबादत करोगे। एक तो बात यहां पे ये पता चल गई कि याकूब अल मौत से पता चल गई कि अंबिया को भी मौत आती है। बाज लोग ये सोचते हैं कि नहीं, नबियों को मौत नहीं आती, वो जिंदा ही हैं। यहां से इसकी दलील मिलती है कि मौत उनके ऊपर भी आती है। अब वो दुनिया से जाने से पहले अपने बेटों से पूछ रहे हैं, बच्चों तुम मेरे बाद किसकी इबादत करोगे। तो क्या उनको नहीं पता था, क्यों पूछ रहे हैं वो, उनको पता ही है कि मेरे बेटे मुसलमान है। इसलिए ताकि इस चीज को और ताकीद से उनको कहें, और फिक्र उनकी इतनी ज्यादा है अपनी औलाद के लिए, और किस चीज की फिक्र है, उनके ईमान की। आज देखें लोग मरने लगते हैं ना, तो मरते वक्त भी उनकी फिक्र क्या होती है, वो मैंने खजाना वहां पे रखा हुआ है, वो इतना उसको दे देना, मेरा कपड़ा फलाना उसको दे देना, फलाने घर में तुम लोग उसको इतना इतना शेयर कर लेना, मेरी फलां चीजें वहां पड़ी हुई हैं, मेरी वहां पड़ी हुई हैं, वो फलां फलां को मिलेंगी, ये चीजें कर रहे होते हैं ना। उस वक्त कहां फिक्र होती है कि मेरे बच्चों किसकी इबादत करोगे। और अंबिया का तरीका देखें, सुभान अल्लाह, कि उनकी फिक्रें कैसी हैं, क्योंकि वो जानते हैं ना कि सबसे बड़ा खसारा क्या है, कि अगर आखरत का खसारा किसी को मिले। और यहां से ये भी पता चलता है कि औलाद की भलाई की फिक्र ये अंबिया ने भी की है, औलाद की मोहब्बत, इनकी भलाई की फिक्र। देखें वैसे तो इब्राहिम अलैहिस्सलाम अपने बेटे को ज़िबह करने के लिए भी तैयार हो गए, लेकिन दूसरी तरफ अपनी औलाद की दीनी और दुनियावी भी आसाइश की उन्होंने भलाई के लिए दुआ मांगी है, लेकिन दुनिया से रुखसत होते वक्त किस चीज के लिए बात कर रहे हैं, जो सबसे बड़ी नेमत है, सबसे बड़ी नेमत वो दीन है, ईमान है, याद रखें। आम इंसानों की नजर में सबसे बड़ी दौलत क्या है, ये चीजें हैं, बैंक बैलेंस हैं, जायदादें हैं, जिनके लिए जिंदगियों में भी लड़ते रहते हैं, और वो माँ बाप दुनिया से रुखसत हो जाए तो उसके बाद भी नस्लों तक में झगड़े और मुकदमे और ये चलते रहते हैं। लेकिन इनके नजदीक असल दौलत ईमान और अमले साले। और जैसे हर एक इंसान को अपनी मौत के वक्त ये दिल चाहता है कि जो मेरे पास सबसे बड़ी से बड़ी दौलत है ना, वो मैं आज अपनी औलाद को दे जाऊं, क्योंकि मैं दुनिया से जा रहा हूं। कोई अपनी फैक्ट्रियां दे रहा है, कोई अपनी और चीजें दे रहा है, कोई बैंक बैलेंस दे रहा है, तो ये क्या दे रहे हैं, हमेशा की दौलत, ईमान की दौलत। इसी के लिए दुआएं कर रहे हैं, और इसके लिए जाहिर उन्होंने कोशिश की होगी, तो देखें आखिरी वक्त में इसकी वसीयत कर रहे हैं ना। ऐसे थोड़ी हो सकता है कि सारी जिंदगी कोई इंसान इससे गाफिल रहे और उसके बाद मरते वक्त कह दे आए तुम किसके ऊपर, तुम मुसलमान मरना, तुम इस दीन को पकड़े रखना, अल्लाह ने तुम्हारे लिए चूज किया, ऐसे तो नहीं हो सकता। ये उनकी पूरी जिंदगी को इसमें डिपिक्ट कर रही है कि उनकी पूरी जिंदगी इसी चीज की उनको हिदायत करने में गुजरी, और आखिर वक्त तक वो यही कह रहे थे। और यही औलाद की सच्ची मोहब्बत है। उनसे सच्ची मोहब्बत ये नहीं है कि आप उनके लिए बंगले और जायदादें और बैंक बैलेंस छोड़ के जाएं और ये सोचें कि मैंने इतना बना लिया अपनी औलाद के लिए, इतनी सेविंग्स है मेरे पास अपनी औलाद के लिए, आप वो घर बैठ के खाएं। हर एक इंसान अपनी कामयाबी इसी में समझता है ना, ये मैंने इतना छोड़ के जा रहा हूं कि मेरे बच्चों को कुछ करने की जरूरत नहीं पड़ेगी, और ये बहुत बड़ी चीज है। اصل کامیابی یہ ہے کہ اپنی اولاد کی آخرت کی انسان فکر کرے اور ان کو آخرت کی آگ سے بچا لے. دیکھیں دنیا میں آپ اپنے بچوں کو نہیں چاہتے کہ دھوپ میں گرمی میں جلیں, تو آپ ان کو اے سی لگا کے دیتے ہیں, اے سی والی گاڑی لے کے دیتے ہیں. بچہ گرمی میں آئے تو ماں تڑپ جاتی ہے, ہائے میرا بچہ اتنی سخت گرمی میں کام کر کے آیا. اور اس آگ سے بچانے کی کوئی فکر نہیں ہے, کوئی دھیان نہیں ہے. آج ہماری فکریں دیکھیں اولاد کے لیے کیا ہوتی ہیں اور دعائیں کیا ہوتی ہیں. کسی کی بیٹی کی شادی نہ ہو, اس کو ساری رات نیند نہیں آتی, لیکن بیٹی دین پہ نہیں ہے, اللہ کی نافرمانی میں چل رہی ہے, اس سے کبھی نیند نہیں اڑتی. بیٹے کو نوکری نہیں مل رہی تو ہر وقت ماں باپ بے چین ہے, لیکن بیٹا بے نمازی ہے تو اس پہ بے چینی نہیں ہوتی. حالانکہ والدین کے اوپر اولاد کا سب سے بڑا حق یہ ہے کہ ان کی اصلاح کی فکر کی جائے, ان کی تربیت کی فکر کی جائے. اور آپ صلی اللہ علیہ وسلم نے فرمایا ہر آدمی رائی ہے اور اس سے اس کی رعیت کے بارے میں سوال کیا جائے گا. جو اس کے انڈر لوگ ہیں نا, جن کا وہ ذمہ دار ہے, ان کے بارے میں انسان سے سوال کیا جائے گا. اللہ تعالیٰ نے فرمایا نا, یا ایھا الذین آمنوا قوا انفسکم واہلیکم نارا, تم اپنے آپ کو بھی بچاؤ آگ سے اور اپنے گھر والوں کو بھی آگ سے بچاؤ. لیکن آج یہ حال ہے کہ ہم خود بھی بے دین ہیں, بے علم ہیں, اور اولاد کی بھی فکر نہیں ہے. اولاد کا بھی یہی چاہتے ہیں کہ دنیا کی ترقیاں ان کو مل جائیں, دنیا کی آسائشیں مل جائیں, دنیا میں بڑے سے بڑے کیریئرز ان کو مل جائیں. باپ نے ایک فیکٹری لگائی ہے تو بیٹا اس کو بڑھا کے چار کر لے, اس کو کامیابی سمجھی جاتی ہے. اور یہ دیکھو ان کے نزدیک کامیابیاں کیا ہیں کہ دنیا سے جانے سے پہلے پوچھ رہے ہیں, اے میرے بچوں تم کس کی عبادت کرو گے. اس میں آپ ان کی فکر دیکھ رہے ہیں, تڑپ دیکھ رہے ہیں. یعقوب علیہ السلام کی پیغمبر ہیں, وہ کیا تربیت انہوں نے اپنی اولاد کی کیسی پیاری کی ہوگی, پھر بھی یہ پوچھ رہے ہیں. یہی تو ایمان ہے. جسٹ ان سے ایک دفعہ دوبارہ یہ کہلوانا چاہ رہے ہیں تاکہ سکون سے دنیا سے جا سکے. قالوا, انہوں نے کہا, نعبدو, ہم عبادت کریں گے الہ کا. ان کا بھی تو دیکھیں جواب پھر آخر, کیسے باپ کی اولاد ہیں. تو انہوں نے بھی کہا آپ کے الہ کی, وہ الہ آبائی کا, اور آپ کے اباؤ اجداد کے الہ کی. کون سے اباؤ اجداد؟ ابراہیم اور اسماعیل اور اسحاق علیہ السلام. یعنی انہوں نے یہ بھی اس چیز میں اقرار کیا کہ ہمارے آباؤ اجداد بھی ایک اللہ کی عبادت کرتے تھے, الہ واحد. اب یہ باتیں بنی اسرائیل کو بتائی جا رہی ہیں کہ دیکھو تمہارے تو آباؤ اجداد بھی ایک اللہ کی عبادت کرنے والے تھے, اور دیکھو ابراہیم اور اسماعیل علیہ السلام کو وہ بھی مانتے تھے, تم ان کا نام سننا گوارا نہیں کرتے. اور پہلے اسماعیل علیہ السلام کا انہوں نے ذکر کیا کیونکہ وہ بڑے بیٹے تھے, اس کے بعد اسحاق علیہ السلام. آپ دیکھیں نا, اب تو امامت جو ہے وہ شفٹ ہونے لگی ہے. یہ ذہن میں رکھیے گا, بنی اسرائیل سے کس کی طرف جا رہی ہے؟ امت مسلمہ کی طرف. بنی اسرائیل کس نسل میں سے آ رہے ہیں؟ اسحاق علیہ السلام کی. اور امت مسلمہ آپ صلی اللہ علیہ وسلم کس نسل سے ہیں؟ اسماعیل علیہ السلام کی. اور یہی تو ان کو پرابلم تھا کہ آخری نبی تو ہم میں سے آنا چاہیے تھا, یہ کدھر سے آ گئے؟ تو پیچھے سے تو ایک ہی باپ کی اولاد ہے نا, ابراہیم علیہ السلام کی. اور تمہارے جو پچھلے لوگ تھے, کیونکہ یعقوب علیہ السلام کا ہی تو نام اسرائیل ہے, انہی کی اولاد میں سے یہ بنی اسرائیل ہے نا. تو کہا کیا جا رہا ہے کہ دیکھو یعقوب علیہ السلام کے جو بیٹے تھے وہ تو خود ان کو مانتے تھے, اور وہ کیا کہتے تھے؟ وَنَحْنُ لَهُ مُسْلِمُونَ, ہم اس کے فرما بردار ہیں, ہم مسلم ہیں. وہ بھی خود کو مسلم کہتے تھے. یہی دعا ان کے آبا نے کی تھی نا, کیا ہم نے پچھلی دفعہ پڑھا تھا کہ ابراہیم علیہ السلام نے بھی یہی دعا کی تھی, اسماعیل علیہ السلام نے بھی, اور انہوں نے اپنی اولاد کے لیے بھی یہ دعا کی تھی, ہم مسلم ہیں, ہم فرما بردار ہیں. لیکن وہ ساری زندگی ان کو یہی نصیحت کرتے رہے، اور یہ مرتے وقت وہ اپنی اولاد سے یہ سن رہے ہیں کہ ہم مسلمان ہیں، ہم اللہ کے فرما بردار ہیں، ہم اس کے سامنے سرنڈر کرتے ہیں. تلک امت قد خلت، یہ تھی ایک امت جو گزر چکی. یہ کون سی امت گزر چکی؟ یعنی یہ جو ابراہیم علیہ السلام ہیں، اسماعیل علیہ السلام، اسحاق علیہ السلام، یعقوب علیہ السلام، ان کے بچے، یہ ان کی کہانی ہے، یہ گزر چکے ہیں، یہ دنیا سے رخصت ہو چکے ہیں، جا چکے ہیں. لہا ما کسبت ولکم ما کسبتم، ان کے لیے وہ ہے جو انہوں نے کمائی کی، اور تمہارے لیے وہ ہے جو تم نے کمائی کی. یہ کیوں کہا جا رہا ہے؟ اس لیے کہ یہ یہود جو تھے، یہ اس چیز پہ اتنا فخر کرتے تھے، ہم تو نبیوں کی اولاد، ہم تو اس طرح، ہم تو اتنے چوزن ونز ہیں، دیکھو ہمارے اندر کون کون سے پیغمبر آئے. وہ ٹھیک بات ہے، لیکن وہ ایک امت تھی، وہ ایک جماعت تھی. امت کون مطلب یہ یہاں پہ، یعنی ایک گروہ تھا، ایک گروپ تھا، ایک جماعت تھی جو گزر چکے ہیں. ان کا تمہیں کچھ فائدہ نہیں دے گا ان کا عمل، تمہارے لیے جو تم نے کمائی کی. کس چیز کی کمائی؟ یعنی عمل، جو تم نے عمل کیا ہے وہی تمہیں فائدہ دے گا. جو انہوں نے عمل کیا تھا وہ ان کے ساتھ چلا گیا. اب تمہارے فخر کرنے سے، یا تمہارے اس چیز کے اوپر اتنے بڑائی کا اظہار کرنے سے کہ ہم اتنی اعلیٰ نسل سے ہیں، اسے تمہیں نہیں فائدہ پہنچے گا. تو اس سے کیا پتا چلتا ہے؟ دین کے معاملے میں آپ کو خود عمل کرنا ضروری ہے. آپ یہ نہیں کہہ سکتے کہ ہم فلاں کی اولاد میں سے، اس سے بڑی کیا بات ہو سکتی ہے کہ وہ پیغمبروں کی، اور وہ اتنے بڑے پیغمبروں کی اولاد میں سے تھے، واقعی ان کے ہاں اتنے پیغمبر آئے، اتنے نبی آئے. ایک ایک وقت میں ایک سے زیادہ نبی ہوتے تھے ان میں. اور یعنی سوچیں، کسی کے رشتہ دار کوئی نبی ہو، کتنی بڑی بات ہے نا. مثال کے طور پہ کسی کے چچا نبی ہیں، کسی کے خالو نبی ہیں، کسی کے کا بھائی نبی ہے. لیکن ان کا ان کے ساتھ، تمہارا تمہارے ساتھ ہے. ہمارے تو کوئی نبی بھی نہیں ہے، کوئی ہمارے رشتہ دار پیغمبر نہیں ہے. اب پیغمبر تو آنا ہی نہیں، نبی تو آنا ہی نہیں. اب ہمارے ہاں کیا ہوتا ہے؟ ہمارے تو جی فلاں گدی نشین ہے، وہ ہمارے رشتہ دار ہیں، اور ہمارے تو آپ کو نہیں پتا ہم کن کی اولاد میں سے ہیں، ہم تو فلاں کی لڑی میں سے ہیں، ہم تو اس کی نسل سے ہیں، ہماری نسبتیں تو فلاں کے ساتھ ہیں. تو چلو، اور کوئی پیر اور کوئی بڑے بزرگ اور ان سے نہیں کر سکے تو سارے یہ بھی کہہ دیتے ہیں ہماری نسبت تو آپ صلی اللہ علیہ وسلم کے ساتھ ہے، لہذا اب کیا ہے، اب تو ہمیں تو کچھ کرنے کی ضرورت ہی نہیں، ہم تو بس ہاتھ پہ ہاتھ دھر کے بیٹھے رہیں، بس ان کا میلاد منا لیا کریں تو بس ہماری ساری گناہ ہمارے معاف ہو گئے، ہم نے محبت کا بھی حق ادا کر دیا، جلوس نکال لیں، جھنڈیاں پکڑ لیں، اور بس ناتے پڑھتے ہوئے ہم جلوس نکالتے ہوئے گزر جائیں، سال میں ایک دفعہ یہ کر لیتے ہیں تو کافی ہے. یہ قرآن کیا کہہ رہا ہے ہمیں، یہ بتائیں. قرآن ہے نا، فیصلہ کرنے والا تو یہ ہے. ہم کہتے ہیں کہ آپ صلی اللہ علیہ وسلم سے محبت کا حق ہم نے ادا کر لیا، اب وہ خود ہی ہمیں وہاں پہ ہماری شفاعت کرا دیں گے تو ہم پار ہو جائیں گے. قرآن کہہ رہا ہے لہا ما کسبت ولکم ما کسبتم. انبیاء کی جماعت وہ گزر چکی، جو انہوں نے کمائی کی انہوں نے کی، جو آپ کی کمائی ہے وہ آپ کو کام آنی ہے. آج ہم اگر پیغمبروں کی سٹوریز بھی پڑھتے ہیں، اللہ تعالیٰ نے قرآن پاک میں بھی بتائی ہیں، یا صحابہ کرام کی زندگیاں بھی پڑھتے ہیں، لیکن اگر صرف اس لیے پڑھتے ہیں کہ مجھے انفارمیشن چاہیے کہ وہ کون ہے، انفارمیشن کے لیے، تو اس کا کوئی فائدہ نہیں ہے. آپ کو کس طرح سے ان کی زندگیاں پڑھنی ہیں کہ میرا عمل بدلے، میں اپنی زندگی کو اس کے مطابق ڈھالوں. کیونکہ صرف پڑھنے سے ان کے بارے میں، یا ان کے قصے بیان کرنے سے ان کی زندگی کے، اب ہم مثال کے طور پہ اب ہم کہیں گے سب کو یہ بات پتا ہے تو ابوبکر صدیق اپنے گھر کا پورا سامان لے آئے، اب ہمیں اس سے کیا فائدہ؟ اگر ہم ایک پیسہ بھی، ایک ڈالر خرچ کرنا بھی ہمارے لیے ایک مشکل ہے اور ہماری مٹھی نہیں کھلتی، ہمیں اس سے کیا فائدہ ملے گا کہ وہ اپنے گھر کا پورا سامان لے آئے؟ لیکن ہم یہی بتا بتا کے بہت فخر کرتے رہیں، دیکھا وہ تو ایسے تھے، وہ تو یہ تھے. ہمیں اس وقت فائدہ ہوگا جب ہم خود عمل کریں گے. तो तुम्हारे आबा ने अपना किया, तुम अपना करो। ला तज़िरु वाज़िरतुन विज़्रा उख़्रा, उस दिन कोई बोझ उठाने वाला दूसरे का बोझ नहीं उठाएगा, कोई नहीं किसी का बोझ उठाएगा, हर एक को अपनी अपनी गठड़ी खुद उठानी पड़ेगी। वला तुसअलूना अम्मा कानू यामलून, और तुमसे नहीं पूछा जाएगा कि वो उन्होंने क्या किया, वो क्या करते थे। तुमसे क्या पूछा जाएगा कि तुम क्या लेकर आए हो, थे तो वो तुम्हारे ही आबा, लेकिन उनका सवाल तुमसे नहीं होगा। अच्छा, बाज दफा लोग क्या कहते हैं, फलां जो थे सहाबी उन्होंने ऐसे क्यों किया, और अल्लाह माफ करे कि इतनी बड़ी जुर्रत भी कर देते हैं, इतनी बड़ी जुर्रत भी कर देते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम के बारे में तक कोई ऐसी बात कह देते हैं कि वो ऐसे क्यों था, उन्होंने ये काम क्यों किया, उन्होंने इस वक्त शादी क्यों की, उन्होंने पता नहीं इस तरह की जुर्रतें भी कर देते हैं इतनी बड़ी। और सहाबा कराम को तो समझते हैं कि हम जो मर्जी कह लें, या बड़े बड़े जो बुजुर्गाने दीन गुजरे हैं उनको, उनके ऊपर गुस्ताखियां करते हैं। तो बात यह है, आपसे उनके बारे में कोई सवाल नहीं होना जो आपको इतनी फिक्र पड़ी हो कि वो उन्होंने ऐसे क्यों किया, उन्होंने जंग क्यों की, उन्होंने ये क्यों कहा। हर एक अपने अमल का खुद जवाबदेह होगा, आप अपने अमल की फिक्र करें। आप अपने अमल की सबसे पहले फिक्र करें, क्योंकि उसका आपसे सवाल होना, उनका नहीं सवाल होना जो आपको उनकी इतनी फिक्र और इतराजात करते। इसी तरह दूसरी एक और बात इससे निकलती है, आज बाज लोग इतने खैर ख्वाह बनते हैं कि वो दूसरों को ये कह के गुनाहों की तरफ बुलाते हैं, तुम ये काम कर लो मेरे कहने पे, कल मैं तुम्हारा जवाब खुद ही दे दूंगी, मैं खुद ही अल्लाह तआला को कह दूंगी कि मैंने कहा था इसको, मैं भुगत लूंगी तुम्हारा। नहीं, ना तुम सवाल किए जाओगे जो वो अमल करते थे, ना वो सवाल किए जाएंगे जो तुम अमल करते हो। समझे आई ना, किसी से भी यानी दूसरे के बारे में नहीं सवाल होगा, आपको अपने अमल की सजा खुद भुगतनी पड़ेगी कि क्यों किया। तो इसलिए हमें पैगंबरों की जिंदगी से भी यही सीखना है, उन्होंने जिंदगियां कैसी गुजारी, अदरवाइज और उनसे जिंदगियों से सीख के उन चीजों को अपने अमल में लेके आना है, अदरवाइज उनके काम हमारे हमें कोई सवाब नहीं पहुंचा सकते। अब आप सल्लल्लाहु अलैहि वसल्लम ने जो नेकियां की, सहाबा कराम ने जो अमल किए, उनसे हमें कोई फायदा नहीं पहुंचेगा जब तक कि हम उनके रास्ते पर ना चलें। तो अब आप बैठ के चाहे जितनी मर्जी स्टोरीज सुनाते रहें, फखर करते रहें, नहीं स्टोरी सुनाएं, आप जरूर सुनाएं उनकी जिंदगी के बारे में, इसलिए जानने के लिए कि मैंने आपको बताया ना, नसीहत के लिए, वो तो जरूर करें, लेकिन जस्ट बैठ के फखर करने के लिए, नाज करने के लिए कि देखा हम कितने शानदार थे, हमारा पास्ट कितना अजीम था, हम क्या चीजें थे, इससे कोई फायदा नहीं पहुंचेगा आपको। वकालू, और उन्होंने कहा, किन्होंने कहा, यहूद नसारा, कूनू हूदन औ नसारा तहतदू, तुम यहूदी बनो या ईसाई बनो तभी तुम हिदायत पा जाओगे। हिदायत याफ्ता अगर तुमने होना है ना, तुमने हिदायत याफ्ता बनना है, तो हिदायत किसमें, अगर तुम यहूदी बनो या नसारा बनो, अदरवाइज तुम गुमराह हो। देखिए अब आप, बजाय इसके कि ये लोग इस्लाम खुद लेकर आते, उल्टा क्या कह रहे हैं, लोगों को भी इस्लाम से रोक रहे हैं। जैसे हमने आयत 111 में पहले पढ़ा है ना, कि ये क्या कहते थे कि जन्नत में सिर्फ वो ही जाएगा जो यहूदी है या ईसाई है, इसके अलावा कोई नहीं जाएगा। अब इनकी एक और बात कोट की गई कि अब कहते हैं कि हिदायत जो है ना, बस इसी में है कि तुम यहूदी या नसरानी हो जाओ। हालांकि हिदायत तो इससे कोई फर्क नहीं पड़ता कि किसी का नाम क्या है, हिदायत किससे है, किसी खास नाम से जुड़ जाने से नहीं है, बल्कि क्या है, कुल बल मिल्लत इब्राहिम हनीफा, कह दीजिए नहीं बल्कि इब्राहिम का तरीका है ना जो उसके ऊपर आएगा वो है हिदायत पे, और इब्राहिम कैसे थे, हनीफ यकसू थे। देख ले, ये है तरीका, कोई ये नहीं है कि बस यहूदी बन जाओ, नसरानी बन जाओ, ये बन जाओ, उसके बाद देखें अब नेबल्स के ऊपर ज्यादा जाते हैं ना, ये बन जाओगे तो बस तुम ठीक हो, जैसे आप हमारे यहां हैं। मुसलमान बनने पे, अल्लाह के फरमा बरदार बनने पे तो कोई तवज्जो नहीं है, तवज्जो सारी किस पे है? फिरकों पे। तुम ये फिरके के हो जाओगे ना तो बस फिर तुम ठीक हो। दूसरे वाले कहते हैं नहीं, तुम इस फिरके में अगर आ जाओगे तो तब तुम ठीक हो। कोई लोगों को मुसलमान, सही मुसलमान बनाने पे बिल्कुल तवज्जो नहीं दे रहा। हाँ, फिरकों की दौड़ लगी हुई है, फिरकों का मुकाबला लगा हुआ है। जैसे एक छीना झपटी होती, अपने फिरके का बना लो इसको, इसी में कामयाबी समझते हैं। तो यानी मुसलमान होने से भी ज्यादा इंपॉर्टेंट फिरके बन गए आज। वो भी यही कहते थे हम यहूदी हैं तो बस ठीक है, अब चाहे तुम कुछ करो ना करो, बस तुम हिदायत याफ्ता हो।